क्षेत्र सेवा केंद्र इन्सेक प्रदेशदुई को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम में यहाँलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 में मिथिलांचल एफएम बाट प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लग अन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय युवा दिवस सन् 1999 विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन्। हरेक वर्ष अगस्त 12 युवा दिवस मनाउने गरिएको छ। नेपालमा पनि सरकारी तथा नागरिक संस्थाहरूले संयुक्त तथा छुट्टा छुट्टै कार्यक्रम गरी मनाउँदै आएका छन्। आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौँ। आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौँ युवा सम्बन्धी नीति तथा कार्यक्रमहरूको बारेमा युवा अधिकार कर्मीहरू के भन्छन्। जन आवाज।
धेरै युवाहरू छन् जुन खुलतमा लागेको छ। म आफैले पनि हेर्छु कतै कतै मान्छेहरू आज 2-4 ग्रुपहरू मिलेर अल्कोहलहरू गरिराख्छन्।
भूमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र राई यादवसँग गरिएको कुराकानी।
युवाहरूको बेरोजगारी समस्या अहिले देख्दैछन्, एउटा भयावह स्थिति नहोस्।
अब प्रस्तुत गर्दैछौ मानव अधिकार समाचार। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक उडेक नेपाल जिल्ला युवा संवाद जिल्ला युवा सञ्जाल धनुषा तथा कायापलटको आयोजना तथा युथ एडभोकेसी नेपालको संयोजनमा प्रदेश 2 युवा सम्मेलन भर्चुअल माध्यमबाट साउन 28 सम्पन्न गरेको छ। प्रदेश 2 समग्र अवस्था, प्रदेशमा युवाहरूको भूमिका कहाँ छ, युवा सहभागिता कसरी गर्न सकिन्छ, युवाका निम्ति प्रदेश र स्थानीय जनप्रतिनिधिको भूमिका के हुने भन्ने विषयको सेरोफेरोमा रही कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रदेश 2 भूमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र राई यादवले युवाहरूको निम्ति प्रदेश सरकार कतै न कतै चुकेको बताउनुभयो। उहाँले त्यसका लागि आवश्यक पैरवी गर्ने तथा युवा बीच प्रदेश सरकारको भूमिका निर्वाह गर्ने काम भइरहेको बताउनुभयो। यसै आर्थिक वर्षभित्र युवा सम्बन्धी विधेयक आउने र युवा रोजगारको लागि पहल थालिएको पनि उहाँले बताउनुभयो। प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याउन सकेको छैन भने स्थानीय निकायलाई युवा लक्षित कार्यक्रम प्रभावकारी बनाउन पनि कुनै समन्वय नगरेको धनुषा जिल्ला शहीद नगर नगरपालिकाका नगर प्रमुख उदय बरबरियाले बताउनुभयो। कार्यक्रममा इन्सेक प्रदेश 2 संयोजक राजु पासवानले प्रदेश 2 मानवाधिकारको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो। युवा सम्बन्धी नीति तथा कार्यक्रमहरूको बारेमा युवा अधिकार कर्मीहरू के भन्छन्। आज हामीले युवाहरूका भनाइलाई समेटेका छौँ। अब प्रस्तुत गर्दैछौ उहाँहरूको भनाई जस्ताको तस्तै।
फर्स्ट अफ अल युवाहरूको अहिलेको सिचुएसनमा हेर्दाखेरि युवाहरूलाई के गर्ने नगर्नेतिर मतलब त्यस्तो ध्यानै छैन कि हुन्छ नि, जस्तो कि सरकारको कस्तो नीति छैन, त्यसमा कतिपय युवाहरूलाई चासो पनि छैन र गभर्मेन्टले पनि त्योप्रति कसरी चासो होस् भनेर त्यस्तो कार्यक्रमहरू कन्टिन्युटी गरेको भए आज युवाहरू जुन एउटा सुलतमा लागेको हुन्छ होइन, खासै त्यस्तो कुनै पनि कार्यक्रममा इन्भल्भमेन्ट पनि देखिरहेको छैन। हुन त हाम्रो जनकपुरको परिवेशमा त अहिले कतिपय युवाहरू त लागेकै छन् होइन, बट धेरै युवाहरू छन् जुन खुलतमा लागेको छ। म आफैले पनि हेर्छु कतै कतै मान्छेहरू आज 2-4 ग्रुपहरू मिलेर अल्कोहलहरू गरिराख्छन्, सिगरेटहरू खाइराख्छन्, ड्रग्सहरू लिइराख्छन्। गभर्मेन्टले यदि चासो दिएको भए, सायद त्यो युवाहरूलाई केही सिख दिएको भए तिनीहरू पनि आफ्नो ठाउँमा राम्रो गर्न सकिन्थ्यो। र अर्को कुरो के छ भने जुन अहिले विदेशमा नेपालको 2% युवा मात्र दक्ष जान्छन् भने अध्यक्ष भने त्यसको 70% युवा जाँदैछ होइन। यदि गभर्मेन्टले चाहियो भने उहाँहरूलाई राम्रो रणनीतिका साथ उहाँहरूलाई सिपमूलक तालिम दिएर बढीभन्दा बढी दक्षहरू पठाउन सकिन्थ्यो।
होइन, खासै के छ भने यो युवा तथा नीति कार्यक्रमको कुरा गर्दाखेरि खासै यो चाहिँ यो कोभिडको कारणले गर्दाखेरि जुन हिसाबले व्यापक चर्चा परिचर्चा हुनुपर्थ्यो, यो युवाका क्षेत्रमा लागेका संस्था अगुवा व्यक्तिहरूलाई तपाईँको छलफल गरेर यो नीति तथा कार्यक्रम लाउँदा 20 हुन्थ्यो, तर अहिले कोभिडको कारणले गर्दा पनि बजेट पनि यही कोभिडको बिचमा आएकोले यस विषयमा धेरै व्यापक चर्चा परिचर्चा भएको छैन। अब यसमा खास गरेर प्रदेश सरकारले के गर्नुपर्ने हो भने यो जुन बाहिरबाट आएका युवा साथीहरूलाई पहिलो चरणमा सिट बाँटो, अनि त्यो जब हामीले सिट बाँडिसकेपछि त्यसलाई व्यवसाय सञ्चालन गर्नको निमित्त सिड मनी भनेर चाहिँ हामीले आय स्रोत उपलब्ध गरायो भने तपाईँको यो बेरोजगार समस्या सजिलो तरिकाले सुल्झाउन सक्छौँ कि
प्रदेश केन्द्र सरकारले केही हदसम्म त अहिले रोजगारीको कार्यक्रमहरू युवा परिषद मार्फत केही ऋण र स्वरोजगारको कार्यक्रमहरू लगाएको छ, त्यसले थोरै छोएको छ। तर जुन हिसाबले छुनुपर्ने हो स्थानीय तहसम्म त्यो समयमा अहिलेसम्म बात छैन। हुन पनि होला यो कोरोनाको कारणले गर्दाखेरि आर्थिक सङ्कटमा देखिरहेको हो केन्द्र सरकारले, तर स्थानीय तहहरूमा खास गरेर हेर्नुहुन्छ भने फी पुर्याउने कुरा मात्रै गरेको छ। जस्तो हरेक जिल्ला युवा समिति हुँदाखेरि कमसेकम केही महत्त्वपूर्ण कार्यक्रमहरू लागेको थियो, त्यसले गर्दा केही हदसम्म त राम्रै सम्बोधन हुन सुरु भएको थियो। तर अहिले स्थानीय तहमा अधिकार प्रयोजन हुँदाखेरि उनीहरूले एउटा विधि पुर्याउने र बजेटको लागि बजेट भनेर एउटा नाम गराएको छ, जसले गर्दा स्थानीय तहमा युवाहरूको प्रभावकारी कार्यक्रमहरू सरकारले पनि अहिलेसम्म कानुनै बनाएको छैन भनेर कुराहरू पुरै भएन। हालसम्म प्रदेश सरकारले जुन ऐन बनाउनु पर्ने छ त्यो ऐन अहिलेसम्म युवासम्म पनि बनाएकै छैन।
होइन, खास गर्न युवा नीतिको बारेमा सायद जानेर पनि या बुझेर पनि बुझपचाएको जस्तो देखिराखेको छ प्रदेश र नीति निर्माणकै तहबाट त्यस्तो देखिसकेपछि त अभियसली पनि अरूतिर यसको चाहिँ समाज के भन्छ त्यसलाई एड्रेस भएको छैन यो कुराहरूको। अहिले जसरी युवाहरूमा बढिरहेको वितृष्णा होइन, त्यसपछि वैदेशिक रोजगारबाट आएका युवाहरूलाई कहाँ राख्ने, कसरी उहाँहरूलाई चाहिँ रोजगारीको व्यवस्था गर्ने, त्यसपछि यहाँ बढ्दै गइरहेको युवामा जुन खास गरिकन दाइजो पठाले गर्दा भएका कुराहरू पनि छन्, त्यसपछि हाम्रो लागु औषधले गर्दा उहाँहरू कुलतमा परेका कुराहरू पनि छन्, त्यसोहरूलाई चाहिँ एड्रेस गर्न उहाँहरूलाई त्यही भित्रको त्यहीको स्थानीय तह लगायतका प्रदेश सभाहरूमा चाहिँ कसरी चाहिँ उहाँहरूलाई चाहिँ समाज समावेश गर्ने, उहाँहरूको जुन योजना छ उहाँहरूको नेतृत्वहरूलाई चाहिँ कसरी एड्रेस गर्ने भन्ने कुराहरूलाई चाहिँ एउटा नीति बनाएर नै अगाडि लानुपर्छ जस्तो लाग्छ, जुन यहाँ छैन। र त्यसको लागि चाहिँ हामी चाहिँ अलिकति गम्भीर हुने अवस्था चाहिँ अब चाहिँ आइसकेको छ। मैले अस्ति नै पनि यो बारम्बार दोहोऱ्याइ पनि राखेको छु, किनभने अवस्था चाहिँ पहिलाको स्कुलहरू होइन कलेजहरू पढाएको हुँदाखेरि चाहिँ अलिकति अवस्था सामान्य थियो भने अहिले हेर्नु होला भने युवाको आत्महत्याको घटनाहरू पनि त्यतिकै बढेर गएको अवस्था पनि छ। भनेदेखि अब चाहिँ त्यसलाई एड्रेस गर्नलाई चाहिँ हामीले ठोस कदम नचाल्यो भने दुर्घटना अझै पनि निम्तिने चाहिँ देखिराखेको छ। यसको लागि चाहिँ एउटा यो प्रदेश स्तरबाट नै चाहिँ एउटा नीति बनाएर अहिले नै होइन कसरी चाहिँ हामी अगाडि बढ्ने, उहाँहरूलाई चाहिँ रोजगारी सृजना कसरी गर्ने, या फिर उनीहरूलाई सृजनात्मक काममा चाहिँ कसरी इन्भल्भ गराउने लगायतका कुराहरूमा चाहिँ हामीले चाहिँ विशेष ध्यान दिनुपर्छ होला जस्तो लाग्छ। र खास गरिकन चाहिँ अहिले जुन आएका छन् होइन वैदेशिक रोजगारबाट थुप्रैजना फर्केर आउनु भएकोहरू छ अहिलेको अवस्थामा विषम परिस्थितिमा, भने उहाँहरूलाई चाहिँ आगामी दिनमा कसरी चाहिँ यहाँको रोजगारीको प्रबन्धन गर्ने, त्यसपछि अर्को चाहिँ यहाँ जुन हत्या हिंसा लगायतका घटनाहरू होइन त्यसै लागु औषधका कुराहरू छन्, शिक्षा स्तरमा स्वास्थ्यको कुराहरू छन्, तिनीहरूमा चाहिँ के गर्ने त अब स्कुल मात्रै सधैँ बन्द राख्नु होइन पठन पाठन ठप्प पार्नु मात्रै समस्याको समाधान होला जस्तो लाग्दैन। त्यो त्यसलाई एड्रेस गर्नलाई एउटा चाहिँ कसरी चाहिँ अब शिक्षामा खास गरिकन पनि कसरी शिक्षा वाइज हामीले कार्यक्रमहरू त्यहाँ पढाइ पठन पाठनको व्यवस्था गर्ने भनेर एउटा चाहिँ ठोस कदम चाहिँ राखेर चाहिँ अगाडि बढ्नुपर्छ होला।
सर, युवा नीति पहिला सर युवा नीति ल्याउनुभन्दा पहिले युवाका समस्याहरू के छन् भन्नाले अलिक बुझ्दाखेरि सजिलो हुन्छ होला। युवाका धेरै जस्ता समस्याहरू छन्, गुणस्तरीय शिक्षाको अभाव छन्, रोजगारी मूलगत शिक्षाको अभाव छन्, व्यावसायिक हित र प्रविधिमा न्यून पहुँच छन्, बेरोजगारी अर्ध बेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामाथि लगानी उद्यमशीलता, वातावरणको अभाव, लैङ्गिक हिंसा, क्षेत्रीय जातीय असमानता तथा विश्व व्यापीकरण जस्ता विश्वव्यापीकरण र उदयनीकरणले ल्याएका नकारात्मक प्रभावहरू पनि हाम्रा युवाहरूमा छन् सर। अब सर प्रदेश सरकारले ल्याउनु पर्ने त सर धेरै किसिमका नीतिहरू हुन्छन्। अब युवाको लागि सर हाम्रो युवामा शिक्षाको लागि पनि नीति ल्याउनु पर्यो, रोजगारीका लागि पनि नीति ल्याउनु पर्यो,
स्वास्थ्यका सामाजिक सुरक्षाको पनि नीति ल्याउनु पर्यो, युवा सशक्तिकरण तथा नेतृत्व विकासको पनि कुरा ल्याउनु पर्यो, सहभागिता र परिचालनको कुराहरू पनि ल्याउनु पर्छ। अब सर कला साहित्य सांस्कृतिक खेलकुद र मनोरञ्जनका कुराहरू पनि ल्याउनु पर्छ। हाम्रै यहाँका धेरै युवाहरू धेरै कलाकारहरू साहित्यकारहरू पनि छन्, खेलकुदमा पनि अगाडि छन् र त्यो कुराहरूलाई पनि ल्याउनु पर्यो सर। जस्तो सर अब यहाँ चाहिँ हाम्रो केही धेरै युवाहरू केही युवाहरू हाम्रा बिटिपिसमा परेका छन्, जस्तै लागु पर्यायको दुर्घटनामा, अनि त्यस्तो त्यस्तो मिटुहरू पनि ल्याउनु पर्यो।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि औलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न 12 अगस्तलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको छ। युवाका सवालहरूमा विश्वका सरकार तथा सरकारवालाहरूलाई सचेत तथा जागरूक गराउन यो दिवसको घोषणा गरिएको हो। सामान्य अर्थमा व्यक्तिलाई उमेरको आधारमा गरिने पहिचान अनुरूप बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगी नसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ। युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णधार, वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामर्थ्य रहेको हुन्छ। राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरूको भूमिका उत्तिकै महत्त्वपूर्ण मानिने सन्दर्भमा युवाहरूको भूमिकालाई अझ अर्थपूर्ण रूपमा हेर्ने गरिन्छ। युवालाई सृजनशील, सिपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रूपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ। हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक र अर्थपूर्ण सहभागिताका कारण परिवर्तन सम्भव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरूका सरोकारका विषय सम्बोधन हुन आवश्यक मानिन्छ। अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा प्रदेश सरकारको युवा नीति तथा कार्यक्रमहरूको बारेमा इन्सेक प्रदेश दुईका संयोजक राजु पासवानले प्रदेश दुईका भूमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र राई यादवसँग कुराकानी गर्नुभएको छ। अब हामी प्रस्तुत गर्दैछौ राज्य मन्त्री यादवसँग गरिएको कुराकानी।
मन्त्रीज्यू, प्रदेश सरकारले युवाको लागि चाहिँ कस्तो नीति ल्याउने योजना चाहिँ ल्याएको छ? हजुर,
धन्यवाद यहाँलाई। मूलत जुन प्रकारका बेरोजगारी दिनादिन बढ्दैछन्, खास गरेर अहिलेको COVID-19 पछिका जुन एउटा फेज आउँछ र अहिले चल्दै गरेको कोभिडको प्रभावको क्रममा तकरिबन आजको दिनमा मुलुकको 40 देशमा 40,00,000 हाराहारीमा युवाहरू विदेशिएको छ। भन्नुपर्दा रोजगारको क्रममा गएको छ, तर विदेशमा देखिएका, भन्नुपर्दा ग्लोबल लेभलमा देखिएका कोरोना भाइरसको प्रभावले ती युवाहरू विदेशबाट नेपालमा फर्किने क्रम जारी रहेको छ। र पहिला नै रोजगारीको समस्या यथावत रहिरहँदा रोजगारको क्रममा गएका युवाहरूले फर्किँदा थप बेरोजगारी समस्या सिर्जना उत्पन्न हुने बेलामा प्रदेश सरकार र संघीय सरकार स्थानीय तहको तिनटै तहको सरकारको समन्वयमा सञ्चालनमा रहेका नेपालका अर्थव्यवस्थालाई धान्न कठिन हुन सक्छन्। तसर्थ मेरो बुझाइमा के छ भने प्रदेश नम्बर दुईका सरकारले बेरोजगार युवाको निम्ति व्यापक रूपमा कृषि, उद्योग, कल कारखाना र पर्यटन प्रवर्धनमा केन्द्रित राखेर रोजगारका काम जोर ल्याउनु पर्छ, कार्यक्रम ल्याउनु पर्छ। खास गरेर फरेश नम्बर दुईले जुन प्रकारका युवाहरूको बेरोजगारी समस्या अहिले देख्दैछन् त्यो एउटा भयावक स्थिति नहोस् र हामीले प्रादेशिक युवा नीति मार्फत स्वरोजगारको निम्ति युवा लक्षित कार्यक्रम हामी रोजगारीको निम्ति ल्याइरहेका छौँ, जसमा व्यापक रूपमा विदेशबाट र स्वदेशमा यथावत रहेका प्रदेशमा यथावत रहेका युवाहरूको बेरोजगारी समस्यालाई नितान्त रूपमा समाधानको निम्ति ठोस कार्य दिशा सहितको कार्यक्रम प्रदेश नम्बर दुईको सरकारले
मन्त्रीज्यू जस्तै अब प्रदेश दुईमा होइन सबभन्दा बढी वैदेशिक रोजगारमा होइन युवाहरू छन्, अब त्यस्ता युवाहरूलाई अहिलेको यो कोरोना संक्रमणको बेला नेपालमै त्यस्ता युवाहरूलाई रोजगारी दिनको लागि प्रदेश सरकारले चाहिँ के गरिराखेको छ? हजुर,
अब नेपालको सवालमा त संघीय सरकारको क्षेत्राधिकार हो, संघीय सरकारका ओली नेतृत्व सरकारले ठोस कार्यक्रम ल्याउला। म यहाँ प्रदेश नम्बर दुईको जिम्मेवार राज्य मन्त्री भएको नाताले म आफ्नो क्षेत्र र प्रदेश सरकारले यसको निम्ति वृहत कार्यक्रमहरू ल्याइरहेको छ र विगतमा पनि केही न केही हदसम्म हामीले सम्पन्न पनि गरेका छौँ। जस्तै पछिल्लो आर्थिक वर्षमै हामीले युवा लक्षित पशुपालन कार्यक्रम हामी ल्याएका हौँ, जुन 75-76-77 को आर्थिक वर्षमा सम्पन्न भइसकेको छ। यस वर्षको पनि आर्थिक वर्षमा आर्थिक बजेटमा भन्नुपर्दा 77-78 को फिस्कल इयरको विनियोजित बजेटमा पनि हामीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहेका पशु व्यवसाय पशुपालन कृषिमा युवाहरूलाई विशेष ग्रस्तता दिएर विदेशबाट फर्केका र स्वदेशमा रहेका कामविहीन युवाहरूलाई समूहगत खेती मार्फत समूहगत पशुपालन मार्फत समूहगत सहकारीको परिचालन मार्फत बेरोजगारीको जुन यथावत समस्या छन् त्यसलाई निराकरण गर्नको निम्ति हामीले कार्यक्रम ल्याएका छौँ, रकम पनि विनियोजन गरेका छौँ। यो त प्रदेश नम्बर दुईको भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयसँग सम्बन्धित कार्यक्रम रहेको छ। त्यस्तै प्रदेश नम्बर दुईका मुख्यमन्त्री कार्यालयले पनि युवाहरूलाई केन्द्रित राखेर बेटी बचाओ पढाओदेखि लिएर युवाहरूको स्वकलाको जुन स्वस्फूर्त रूपमा जुन सिप र कलाहरू छन् त्यसको कसरी व्यापक रूपमा प्रदेशको समृद्धि र आर्थिक तन्त्र वृद्धिमा सदुपयोग गर्न सकिन्छ त्यसको निम्ति पनि कार्ययोजना लाएका छन्। खास गरेर कृषि पर्यटन प्रवर्धन संस्कृति र घरेलु उद्योग धन्दामा व्यापक रूपमा रोजगारलाई सिर्जना गरेर प्रदेश नम्बर दुईमा रहेका युवाहरूको खास गरेर बेरोजगारी समस्यालाई समाधानको निम्ति दीर्घकालीन रूपमा प्रदेश सरकारले आफ्नो कार्यक्रमहरूको तर्जुमा दिएको छ। सँगसँगै केही वैदेशिक रोजगार कम्पनीहरूसँग पनि प्रदेश सरकारले समन्वय गरेर यो प्रदेश दुईमै पनि कल कारखाना घरेलु ससाना उद्योगहरूको स्थापना गर्दै त्यसमा पनि कामको निम्ति अवसर प्रदान गर्नको निम्ति हामीले प्रदेश नम्बर दुईले अगाडि बढेको छ। तथापि COVID-19 को दुष्प्रभावले गर्दा प्रदेश सरकारले सोचे जस्तो अनुसारका कामहरू अहिले गर्न सकिरहेको छैन। हामीले पछिल्लो 76-77 को आर्थिक वर्ष र अहिले 77-78 को आर्थिक वर्षमा दुईटैमा कोभिडको निरन्तर प्रभाव नकारात्मक प्रभावले गर्दा अहिले महामारी जस्तो परिस्थितिमा हाम्रो एउटा योजना छ, त्यो योजनालाई पुरा गर्नको निम्ति लक्ष्य प्राप्तिको निम्ति कहीँ न कहीँ कठिन अवस्थाबाट हामीले गुज्रिरहेका छौँ।
अब प्रस्तुत गर्दैछौ युवाका अधिकार र मुख्य सरोकारका विषयमा युथ एडभोकेसी नेपालका अभियान संयोजक दिवाकर उप्रेतीसँग गरिएको कुराकानी।
मुलुकमा तीन तहको सरकार छ, तीनै तहको सरकारले युवाको हक अधिकारलाई सुनिश्चित गरेको छ कि छैन?
सर्वप्रथम यो तीन तह तीन सरकारले गर्नुपर्ने काम कर्तव्य विभागमा गर्न सकेको छैन। त्यो सँगसँगै चाहिँ जस्तै अहिले प्रदेश सरकारको आफ्नो निर्णय पर्ने कुरा हो, त्यसमा पनि प्रदेश सरकारले चाहिँ आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन। स्थानीय सरकार जहाँनिर राष्ट्रिय युवा नीति अन्तर्गत यो भिजन 2025 लागू गर्नुपर्ने त्यो ठाउँमा पनि चुकिरहेको अवस्था छ। त्यो हिसाबले चाहिँ तिनटै तहका सरकारहरू चाहिँ चुकिरहेको अवस्था देखिन्छ।
जस्तै तिन तहको सरकारले युवाहरूको नीति तथा कार्यक्रमहरूको अनुभूति गराउन सकेका छ कि छैन, के छ तपाईँको विचारमा?
जबसम्म यसलाई यसरी पनि दिनु, जबसम्म हामीले अहिलेको पद्धति दिन्छ, जस्तो अहिले सेन्ट्रल पावर चाहिँ पर्दैछ स्थानीय सरकारमा गइसकेको अवस्थामा पनि धेरै मतका निकायहरूले चाहिँ आफ्नो पावर चाहिँ सेन्टरमै कन्सिस्ट गरेर राखेको अवस्था छ। त्यो राखिरहँदाखेरि चाहिँ हुनसक्छ स्थानीय सरकारले कतै न कतै आफ्नो आफ्नै फन्डले मोबिलाइज गरिरहला, नीति कार्यक्रमहरू ल्याइरहला, त्यसमा काम गरिरहला केहीले, तर त्यो केहीले गरिरहँदाखेरि त्यो केहीले नै सबै विभागको चाहिँ एउटा अपेक्षा र एउटा उनीहरूको आशालाई केन्द्रित गर्छ भन्ने कुरा लाग्दैन, किनकि जबसम्म केन्द्रको सरकारको फन्डिङ जुन अहिले 2 करोडको आसपासमा सरकारले बजेट छुट्याएको छ, त्यो 2 करोडको आसपासमा चाहिँ नेपालमा युवा मात्रै हजुरको 40.35% युवा छ, अर्थात् यसै भनौँ न 1 करोडभन्दा बढी त युवा नै छन्। त्यसमा यदि 1 करोडलाई पनि त्यो 2 करोडले भाग गर्ने भने 2-4 रुपियाँ कति रुपियाँ एउटा युवाको भागमा पर्छ, भनेपछि एउटा युवामा 4 रुपियाँ 5 रुपियाँ लगानी लगाएर नेपाल सरकारले म युवालाई प्रबन्धन गर्छु, युवालाई प्रमोट गर्छु भन्ने चाहिँ यो हास्यास्पद पनि हुन्छ जस्तो लाग्छ। नीति कार्यक्रम पनि चुकिरहेको मैले अवस्था छु।
जस्तै अब सरकारले चाहिँ युवाको नृत्य कार्यक्रमको अनुभूति गराउन सकेको छैन भन्ने कुराहरू छ, के छैन भने युवाहरूले चाहिँ के कस्तो भूमिका खेल्नु पर्ने आवश्यकता छ त?
सबैभन्दा ठुलो भूमिका भनेको चाहिँ युवाहरूले आफ्नो तवरबाट चाहिँ एडभोकेसी गर्न जानु पर्यो। यिनीहरूले चाहिँ जस्तो मेरो स्थानीय तहमा कति बजेट आएको छ भन्ने कुरा र मेरो स्थानीय तहले युवाको निम्ति चाहिँ के कार्यक्रम नीति कार्यक्रम ल्याइरहेको छ भन्ने कुरा चाहिँ एउटा युवाले बुझ्न चाहिँ एकदमै जरुरी छ। भनेको एउटा युवा अर्थात् चाहिँ साङ्केतिक रूपले चाहिँ त्यहाँ त्यो कम्युनिटीभित्रको त्यो समाजभित्रको हरेक युवाले चाहिँ बुझ्न जरुरी छ। त्यो युवाले त्यो कुरा बुझ्दाखेरि त्यो कुराको चाहिँ एडभोकेसी पहिरहरू चाहिँ सम्बन्धित निकायसँग गर्नु पर्यो। अहिले हामीसँग नेपालको संविधान 2072 हामीले सूचनाको हक दिएको छ, त्यो सूचनाको हक प्रयोग गरेर भए पनि त्यहाँनिर रहेका नीति कार्यक्रम, त्यहाँनिर रहेका बजेट, त्यहाँनिर रहेका युवाका लागि खर्च गरिदिनुपर्ने या युवाका सम्भावनाहरूलाई सत्यापित गर्नुपर्ने नेपाल सरकारको नीति अनुरूपको काम कारवाही के भएको छ भन्ने कुरा चाहिँ बुझ्न निकै आवश्यक छ।
धन्यवाद।
हजुर, धन्यवाद।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना: मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक, प्रदेश 2 कार्यालय, पिरियामा स्थान, जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। हस्त कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टिमका साथ म रिङ्कु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।